यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। नेपाल विद्युत प्राधिकरणले 40 मेगावाट विद्युत आजदेखि बंगलादेश निर्यात शुरू गरेको छ। गत वर्ष कार्तिकमा पहिलो पटक 12 घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बंगलादेश विद्युत निर्यात गरेको प्राधिकरणले यस वर्ष आजदेखि पुनः 40 मेगावाट विद्युत निर्यात शुरू गरेको हो। आजदेखि बंगलादेश निर्यात शुरू गरिएको विद्युत आगामी नोभेम्बर 15 निर्यात हुनेछ। अबको 5 महिनामा 14,68,80,000 युनिट विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। गत वर्ष असोज 17 गते नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत व्यापार निगम लिमिटेड भारतबीच विद्युत बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै गत वर्ष कार्तिक 18 गते दिउँसो 12 बजेदेखि राति 12 बजेसम्म जम्मा 12 घण्टा विद्युत निर्यात गरी शुरूआत गरिएको थियो। यस वर्ष आजदेखि 5 महिना निरन्तर बंगलादेशमा विद्युत निर्यात हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। साथै प्रदेश सरकारले आज प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन्। नेपालको संविधानले असार 1 गते साथै प्रदेशका सरकारले आफ्नो वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था गरेको छ। लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको आज दिउँसो 3 बजे बस्ने बैठकमा बजेट प्रस्तुत गर्ने जनाएको छ। त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभाको आज अपरान्ह 5 बजे बस्ने बैठकमा आर्थिक वर्ष 2082-83 को बजेट प्रदेशसभामा प्रस्तुत गर्नेछ। मध्य प्रदेश सरकारले प्रदेशसभाको दिउँसो 4 बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने जनाएको छ। तनहुँ र नवलपुर जिल्ला गरी 30,824 घरधुरीमा एक घर एक धारा कार्यक्रम सम्पन्न भएको छ। नवलपुरमा 27,624 र तनहुँमा 3,200 घरधुरीमा धारा जडान भएको हो। गण्डकी प्रदेश सरकारको एक घर एक धारा अभियान प्रभावकारी बन्दै गएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ। घर घरमा पानीका धारा जडान भएपछि नागरिकलाई खानेपानीका लागि सहज भएको सिनियर डिभिजनल इन्जिनियर शम्भुराज खनालले जानकारी दिनुभयो। विद्युत पहुँच नभएका डोल्पाका 5 पालिकाभित्र स्थानीयवासीलाई सोलार अर्थात सौर्य ऊर्जा वितरण शुरू गरिएको छ। जिल्लाका छार्काताङसोङ त्यसै गरी काइके डोल्पो बुद्ध सेफोक्सेण्डो र ठूली भेरी नगरपालिका 11 गरी 705 घरधुरीलाई सोलार वितरणको काम प्रारम्भ गरिएको खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय डोल्पाका प्रमुख प्रकाश गिरीले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुक र जनताको वृहत्तर हितका लागि सत्तापक्षसँग माओवादीले 2 बुँदे सहमति गरेको बताउनु भएको छ। विराटनगर विमानस्थलमा हिजो पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै उहाँले भिजिट भिसा प्रकरणमा छानबिन गर्न समिति बनाएर जाने विषयमा सहमति गरिएको बताउनुभयो। अध्यक्ष दाहालले सदनबाट निजामती र शिक्षा लगायतका विधेयक छिटो पारित गर्नुपर्ने भएकाले सदनमा सधैँ गतिरोध जारी राख्नुहुन्न भनेर आफूहरूले सदन अन्त्य गर्न सहमति जनाएको जानकारी दिनुभयो। त्यस अवसरमा उहाँले पूर्व राष्ट्रपति र पूर्व उपराष्ट्रपति फेरि राजनीतिमा आउने सन्दर्भमा कानून निर्माण भने जरूरी रहेको आवश्यकता औल्याउनुभयो। ललितपुरको ग्वारको स्थित फ्लाइओभरको मुख्य संरचना निर्माणको काम सम्पन्न भएको छ। हिजो फ्लाइओभरको निरीक्षण गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले फ्लाइओभर निर्माण मुलुकमा नौलो अभ्यास भएकाले केही ढिला भएका र अन्य निर्माणाधीन योजना र आयोजनाहरू पूरा गराउन मन्त्रालयले प्राथमिकता दिएको बताउनुभयो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले असार 15 गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट पारित गर्ने गरी सरकार अघि बढ़ेको बताउनु भएको छ। सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टता सम्बन्धी काठमाडौँमा हिजो आयोजित राष्ट्रिय संवादमा मन्त्री पन्तले आफूसँग भएको 9 बुँदे सम्झौता आगामी आर्थिक वर्षबाट कार्यान्वयन हुने र त्यसअघि भएका सम्झौताहरूका बारेमा पनि छलफलका लागि मन्त्रालय तयार रहेको बताउनुभयो। मन्त्री पन्तले असार 15 गतेसम्ममा विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधि सभाबाट सकेसम्म पारित गर्ने गरी सरकारले क्यालेण्डर बनाएर अघि बढ़िरहेको बताउनुभयो। उहाँले शिक्षकहरूसँग भएको 9 बुँदे सम्झौताको दायित्व 8 अर्ब रूपियाँ हुने र त्यो दायित्व सरकारले बेहोर्ने तर थप आर्थिक भार पर्ने माग भने धान्न नसकिने स्पष्ट पार्नुभयो। मन्त्री पन्तले हिजै प्रतिनिधि सभा अन्तर्गत शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहने गरी कानून तर्जुमा गरिने स्पष्ट पार्नु भएको छ। उहाँले विद्यालय शिक्षा केन्द्रमा ल्याउने सरकारको कुनै योजना नरहेको बताउनुभयो। मन्त्री पन्तले एसईई परीक्षा सञ्चालनको अधिकार प्रदेशलाई दिनु उपयुक्त हुने धारणा पनि राख्नुभयो। समितिको बैठकमा सदस्यहरूले विगतमा सरकारी विद्यालयमा शिक्षाको गुणस्तर कायम हुन नसक्दा छात्र छात्रा कम भई विद्यालय गाभ्नुपर्ने अवस्था आएको, गुणस्तरीय शिक्षा उपलब्ध नभएको अवस्थामा योग्य जनशक्ति उत्पादन गर्न नसकिने विषयमा सरकारको ध्यान पुग्न नसकेको बताउनुभयो। उहाँहरूले विद्यार्थीको भविष्य र विद्यालय शिक्षा सुधार्न सबै पक्षबीच सहकार्य र समन्वय गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण पनि गराउनुभयो। लोकसेवा आयोगले आफ्नो स्थापनाको 75 वार्षिक उत्सव हीरक महोत्सवका रूपमा आज मनाउँदैछ। महोत्सवका अवसरमा आज आयोजना हुने विशेष समारोहमा राष्ट्रपति प्रमुख अतिथि तथा प्रधानमन्त्री विशेष अतिथिका रूपमा रहनुहुने लोकसेवा आयोगले जनाएको छ। विक्रम सम्बत 2008 सालमा स्थापना भएको लोकसेवा आयोगले निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेद्वार छनौट गर्ने र निजामती सेवा बाहेक नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, संघीय सरकारी सेवा र संगठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा सञ्चालन गर्ने जिम्मेवारी निर्वाह गर्दै आएको छ। दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा डायलिसिस मेसिन बिग्रिएको एक वर्षभन्दा बढ़ी समय भए पनि मर्मत हुन सकेको छैन। अस्पतालमा 14 मेसिन मध्ये हाल पाँचवटा मेसिन बिग्रिएको अवस्थामा रहेकाले उपचार व्यवस्था गर्न समस्या भएको अस्पतालले जनाएको छ। वीरगंज महानगरपालिकाले अत्यधिक गर्मी बढ़ेपछि पुनः 6 दिन विद्यालयको पठन पाठन बन्द गर्ने निर्णय गरेको छ। असार 1 गतेदेखि 6 गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा पठन पाठन स्थगित गर्ने निर्णय गरिएको वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ। भारत सरकारले नेपालका विभिन्न जिल्लामा स्वास्थ्य संस्थाहरूलाई 40 एम्बुलेन्स उपहार स्वरूप प्रदान गरेको छ। भारतीय दूतावासले काठमाडौँ, वीरगंज, पोखरा र धरानमा हिजो कार्यक्रम आयोजना गरी एम्बुलेन्सहरू हस्तान्तरण गरिएको जनाएको छ। मोरङको सुन्दर हरैचा नगरपालिका 7 स्थित मदेली खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्यु भएको छ। स्थानीय 58 वर्षीय पूर्णबहादुर लिम्बु तथा उहाँकी श्रीमती 52 वर्षीय फूलमाया लिम्बुको हिजो खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब परीक्षक कोपिला चुडालले जानकारी दिनुभयो। मकवानपुरको हेटौडा उपमहानगरपालिका 15 रातो माटे स्थित ड्राइभर डाँडामा हिजो बस दुर्घटना हुँदा 10 घाइते भएका छन्। वीरगंजबाट हेटौडा आउँदै गरेको बसको ब्रेक फेल भई पूर्व पश्चिम राजमार्गमा ट्याङ्कर र कारलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। र पछिल्लो 24 घण्टामा नेपालका विभिन्न क्षेत्रमा चट्याङ लागेर 18 घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। संखुवासभा, मकवानपुर, स्याङ्जा, प्युठान, अर्घाखाँची, रोल्पा, दाङ र सल्यानमा चट्याङको घटना भएको प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले जानकारी दिनुभयो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।